प्रभुले ज्ञानेश्वर मण्डलीलाई धेरै आशिष दिनुभएको छ अनि हामी प्रभुप्रति साँच्चै नै धन्यवादी छौ। थुप्रै कुराहरू प्रभुले सिकाउनु भएको छ, अझै कति धेरै कुराहरू सिक्न बाँकी नै छ, तर पनि जे जति कुराहरू प्रभुबाट हामीले सिक्न पाएका छौँ ती कुराहरूको लागि हामी प्रभुप्रति एकदमै धन्यवादी छौँ। एउटा कुरा प्रभुले हामीलाई सिकाउन लाग्नु भएको चाहिँ दिने कुरो हो। हामीले यो कुरो सिकिराखेका छौँ, हामी दिने बाबुका दिने छोरा छोरीहरू हौं। हाम्रा परमेश्वर पिता अरू ईश्वरहरू जस्तो होइन, अरू ईश्वरहरू चाहिँ लिने 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 ईश्वरहरू मात्रै छन्। बोको पनि ल्याऊ, कुखुरा भाले पनि ल्याऊ, त्यो पनि ल्याऊ, यो पनि ल्याऊ, रुपियाँ पैसा ल्याऊ, सबै कुरो ल्याऊ ल्याऊ ल्याऊ, ईश्वरहरू चाहिँ त्यस्ता। हाम्रा परमेश्वर चाहिँ दिने परमेश्वर, उहाँले आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन र हामी सबैको लागि उहाँले दिइहाल्नु भयो। युहन्ना 3:16 हामी सबैलाई याद छ, परमेश्वरले संसारलाई यस प्रकारले प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई हाम्रो निम्ति दिइहाल्नु भयो। जतिजनाले उहाँमाथि विश्वास गर्छन् ती नाश हुने छैनन् तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। हाम्रो परमेश्वर दिने परमेश्वर, याकुब 1:17 त भन्छ, हरेक असल दान र हरेक उत्तम वरदान माथि बाटको हो, ज्योतिको पिताबाट आउँछ, जसमा न त कहिल्यै अदल बदल न फेरफारको छाया छ। हाम्रो परमेश्वर दिने परमेश्वर, दिनुहुन्छ 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 दिनुहुन्छ, यहाँसम्म कि उहाँले आफैलाई पनि बाँकी राख्नुहुन्न। यति साह्रो प्यार गर्नुहुन्छ हामीहरूलाई, उहाँले हामीलाई आफ्नो एक पुत्रमा भएर आफैलाई पनि हाम्रो निम्ति दिइहाल्नु भएको हो। अनि हामी दिने बाबुका दिने छोरा छोरीहरू हौं। अनि हामीले ज्ञानेश्वर मण्डलीमा धेरै कुरो यो सिकिराखेका छौँ, प्रभुलाई धन्यवाद होस्। दशौं अंश दिने कुरोहरू, अन्य भेटीहरू दिने कुराहरूमा हामीलाई प्रभुले उत्साह दिइराख्नु भएको छ। भाइ बहिनीहरू तपाईँहरूले मुठी खोलेर दिन लाग्नु भएको छ नि, हामी आफै अचम्म, हामीलाई अचम्म लाग्छ मण्डलीले कसरी दिन सिकिराखेको छ। यो भवन नै पनि जहिले जहिले म यो भवनमा पसेर आउँछु मलाई अचम्म लाग्छ, यो त सपना जस्तो लाग्छ मलाई, किनकि यो पनि परम प्रभु परमेश्वरले हामीलाई दिनुभएको हो। अनि कसरी दिनुभएको, हाम्रो मण्डलीका भाइ बहिनीहरूले आफ्नो मुठी खोलेर दिनुभयो, हो परमेश्वरले नै दिनुभएको हो, तर कसरी दिनुभयो, मण्डलीका सदस्यहरूले आफ्नो मुठी खोलेर यो भवनका लागि दिनुभएको। हामीले बाहिरबाट केही विशेष सहायता पाएनौ, दशौं अंशहरू अरू अन्य भेटीहरू भवन निर्माणको कामका लागि भाइ बहिनीहरूले दिनुभएको एकदमै, ती सबै भेटीहरू जमा गरेर हामीले यो भवन बनाउन सक्यौं, अचम्म लाग्दो कुरो, करोडौं रुपियाँ लाग्यो हामीलाई। अनि हामीले बाहिर गएर कसैको अगाडि हात पसार्न परेन, अरूहरूको सहायता माग्न परेन, प्रभु आफैले नै हामीलाई दिन सिकाउँदै हुनुहुन्छ। एउटा कुरो आज म तपाईँहरूसँग जे जति बाँड्न लागेको छु नयाँ कुरा होइन, पुरानै कुरा हो, तर फेरि पनि कतिवटा कुराहरू म तपाईँहरूलाई सम्झाउन चाहन्छु। त्यति मात्रै होइन, प्रभुले दिनु राखिदिनु भएको यो एउटा विशेष कुरो चाहिँ अन्त्यमा म लगेर थपिदिनेछु। त्यो कुरो चाहिँ दिने कुरोको सम्बन्धमा विचार गर्दाखेरि आज हामीको समर्पणको हामीको कार्यक्रम थियो, अनि म सोच्न लागेको थिएँ त्यो समयमा मेसिडोनियाको चर्च, मेसिडोनियाको मण्डली दिने कुरोमा उनीहरूले एउटा एकदमै ठुलो उदाहरण दिन सके अरूहरूलाई। दोस्रो कुरन्थीको 8 अध्यायमा मेसिडोनियाको यो मण्डलीको बारेमा लेखिएको छ, अनि 8 अध्यायको 2 पददेखि यसरी लेखेको छ, पावल लेख्दछन् यो 2 कुरन्थी 8:2, कष्टको भयंकर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार चित्तले दान दिए। मेसिडोनियाका तटका मानिसहरू, यहाँ त भन्दछ कष्टको भयंकर परीक्षाको बीचमा उनीहरूको लागि धेरै गाह्रो समय थियो, कष्टको समय थियो, अनि यहाँ भन्दछ घोर दरिद्रतामा पनि भन्दछ। तिनीहरू धनी मानिसहरू थिएनन्, गरिब मानिसहरू थिए तिनीहरू, अनि कष्ट थियो त्यति बेलामा मण्डलीमा, धेरै प्रकारको दबाव थियो, धेरै प्रकारको जोखिम थियो, बाहिरबाट धेरै प्रकारको दबाव आएको, त्यति मात्र होइन उनीहरू गरिब मान्छेहरू थिए, तर पनि यहाँ भन्दछ, यहाँ त भन्दछ तिनीहरू उदार चित्तले दान दिए। तीन पदमा, किनकि म गवाही दिन्छु कि तिनीहरूले आफ्नो औकात अनुसार औकात भन्दा बढी पनि आफ्नै राजी खुसीले दिए। तिनीहरूले सन्तहरूको सहायताको निम्ति भाग लिन पाऊ भनेर हामीलाई आग्रहपूर्वक विन्ती गरे। हामीले भन्यौ, नहीं नहीं तपाईँहरूले दुःख नगर्नुहोस्, तपाईँहरूको आफ्नै समस्या छ, तपाईँहरू दरिद्र हुनुहुन्छ, तपाईँहरू गरिब हुनुहुन्छ, तपाईँहरू आफैलाई नै पुगिराखेको छैन, यस कारण अरूहरूको सहायताको लागि तपाईँहरूले केही पनि गर्न पर्दैन भनेर हामी कति प्रेरितहरूले उनीहरूलाई सम्झाएका थियौँ। तर तिनीहरूले के भन्दछन्, यहाँ पावल भन्दछन् तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऊ भनेर हामीलाई आग्रहपूर्वक विन्ती गरे। आग्रहपूर्वक एकपल्ट मात्र होइन, दुईपल्ट मात्र होइन, घरिघरि तिनीहरूले भने हामीलाई पनि मौका दिनुहोस्, हामी पनि हामीसित भएका केही कुरो बाँडचुड गर्न पाउँछौ, चाहन्छौ भनेर पाँच पदमा लेखेको छ। हामीले अपेक्षा गरे बमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे र परमेश्वरको इच्छा अनुसार हामीलाई दिए। देख्नुहुन्छ त्यहाँ मेसिडोनियाका क्रिश्चियनहरूले कसरी प्रभुको कामको लागि दिएको कुरो, पहिले तिनीहरूले आफैलाई प्रभुमा समर्पण गरे, त्यसपछिबाट उनीहरूले भेटी उठाएर त्यहाँदेखि अरू मण्डलीहरूको सहायताको लागि दिए। पहिले आफैलाई दिए, त्यसपछिबाट मात्रै मण्डलीलाई। हाम्रो ज्ञानेश्वर मण्डलीमा सुरु सुरुका दिनहरूमा हाम्रोलाई धेरै समस्या भयो। जब हामीले दसौँ अंशको शिक्षा दिन लाग्यौँ त्यति बेलामा मण्डली सानो थियो, सानो मण्डली, अनि हामी दसौँ अंशको शिक्षा दिन लागेका थियौँ भने त्यहाँदेखि हामीले के थाहा गऱ्यौँ भनेदेखि कतिजना यस्ता भाइहरू बहिनीहरू जुनहरू सेवा सङ्गतिमा चाहिँ कहिल्यै पनि नआउने, उनीहरूले पनि दसौँ अंश पठाउन लागे, उनीहरू पनि भन्न लागे हामी पनि दसौँ अंश दिन्छौँ। अनि हाम्रो लागि एउटा ठुलो समस्या, लिने कि नलिने, त्यस्ताहरूबाट दसौँ अंश लिने कि नलिने, जुनहरू सेवा सङ्गतिमा आउँदै आउँदैनन्, अनुहारै देखाउँदैनन्, सङ्गति चाहिँदैन उनीहरूलाई, र पनि उनीहरू चाहिँ दसौँ अंश चाहिँ दिन चाहन्छन्, के गर्ने भन्ने एउटा ठुलो प्रश्न हाम्रो अघि आएको थियो। अनि हामी मण्डलीले निश्चय गर्यौँ त्यति बेलामा त्यस्ताहरूबाट दसौँ अंश लिन अलि मिल्दैन, मिल्दैन, किनकि उनीहरू विश्वासी नै, उनीहरू मण्डलीको सङ्गतिमै छैनन्, अनि त्यस्ताहरूबाट दसौँ अंश कसरी लिन सक्छौँ हामीहरूले। अनि यसरी उनीहरूलाई हामीले भन्यौँ, होइन, हामीलाई तपाईँहरूको पैसा चाहिएको होइन, हामीलाई तपाईँहरूको सङ्गति चाहिएको हो, तपाईँहरूको पैसा चाहिएको होइन हामीहरूलाई, हामीलाई तपाईँहरूको सङ्गति चाहिएको हो। अनि यसै कारण हामीले यो कुरो याद गर्न पर्ने, प्रभुलाई नचिन्ने मानिसहरूले चाहिँ चन्दा दिन्छन्, उनीहरू चाहिँ चन्दा दिन्छन्, डोनेसन भन्छ त्यस्तो चाहिँ, प्रभुलाई नचिन्ने मान्छेहरूले चाहिँ चन्दा दिन्छन्। हामी विश्वासीहरू चाहिँ चन्दा दिँदैनौँ, हामी चाहिँ भेटी दिन्छौँ, भेटी अफरिङ भन्छ, डोनेसन भन्छ एउटा चाहिँ, अर्को चाहिँ अफरिङ भन्छ। हामी चाहिँ भेटी दिने, धन्यवादको भेटी प्रभुलाई हो, किनकि हामीले आफैलाई प्रभुमा समर्पण गरेका छौँ, हामी प्रभुका मानिसहरू हौ, येशूको रगतले किनिएका, उद्धार पाएका परमेश्वरका बालक बालिकाहरू, अनि हामीले पिता पुत्र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा लिएर हामीले आफैलाई मण्डलीमा दियौँ, यस प्रकारको समर्पणको सेवामा हामीले आफैलाई प्रभुमा चढायौं अनि आज हामीहरू प्रभुको भण्डारमा हामीहरू चन्दा पठाउँदैनौ, चन्दा पठाउने मानिसहरू होइनौ हामीहरू। यसै कारण भाइ बहिनीहरू हामीले यो दिने कुरोको विषयमा त थुप्रै कुराहरू सिकिसकेका छौँ। यस कारण मैले चाहिँ तपाईँहरूलाई खालि आज एक दुईवटा कुराहरू सम्झाउन लागेको कुराहरू मात्रै हुन् यिनीहरू, तपाईँहरूले सुनिसक्नु भएकै कुराहरू हो, तर पनि तपाईँलाई यी कुराहरू याद गर्न राम्रो हुन्छ। प्रभु येशु ख्रिस्टले लुकाको 11:9 भन्नुभयो, माग त तिमीहरूलाई दिइनेछ। लुका 11:9 प्रभुले भन्नुभयो, माग त तिमीहरूलाई दिइनेछ। लुका 6:38 प्रभुले भन्नुभयो, देऊ त तिमीहरूलाई दिइनेछ। एकापट्टि प्रभु भन्नुहुन्छ माग त दिइनेछ, अर्कोपट्टि भन्नुहुन्छ देऊ त दिइनेछ। के भन्नुभएको? प्रभुको कुरा त बाँच्यो नि, प्रभुको कुरा त मिल्न सकेन नि। तर खास कुरो चाहिँ के भनेदेखि, माग त तिमीहरूलाई दिनेछ। साना साना केटाकेटीहरू आफै केही गर्न सक्दैनन्, कमाउन सक्दैनन्, परिश्रम गर्न सक्दैनन्, तिनीहरू चाहिँ माग्न चाहिँ सक्दछन्। तिनीहरूले माग्छन् अनि बा आमाहरूले ठुलाहरूले उनीहरूलाई दिन्छन् मागेका कुराहरू। माग त तिमीहरूलाई दिइनेछ। अनि एक प्रकारले भनौँ भनेदेखि प्रियहरू, हामीले पनि माग्न पर्छ। हाम्रो परमेश्वर बाबु त धनी 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 हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीका मालिक हुनुहुन्छ। उहाँ जस्तोहरू कोही पनि धनी हुनुहुन्न। अनि धनी बाबुका छोरा छोरीहरू हामी उहाँका छोरा छोरी रहौँ, अनि हामी उहाँका गएर माग्न पर्छ। हामीहरूले माग्न पर्छ अनि उहाँलाई मनपर्छ। हामीले गएर मागेको मनपर्छ, हामीले गएर प्रार्थना चढाएको मनपर्छ उहाँलाई। उहाँ हामीलाई हेर्न मन पर्नु पराउनुहुन्छ। अनि जब हामी आवश्यकता परेर उहाँकै गइकन भिखारीहरूले जस्तो दया गर्नुहोस् भनेर भिख माग्ने कुरो होइन। छोरा छोरीहरूले भिख माग्दैनन्। पुत्रत्वको अधिकार पाएका छोरा छोरीहरू आफ्नो बा कहाँ जान सक्छन् अनि बालाई भन्छन् बा मलाई यो कुरो चाहिएको छ। भिख मागेको होइन त्यो, बाबुसँग आफ्नो आवश्यकता पुरा हुवाईको लागि उनीहरूले माग पेश गरेको, अधिकारको साथमा पुत्रत्वको अधिकार लिएर। यसकारण हामी भिखारीहरू होइनौ प्रियहरू, बाबु कहाँ गएर माग्दै बेलामा भिख मागेको होइनौ हामीहरूले। एकजना ठुला बादशाह थिए अरे, ठुला राजा अनि राजा थिए अरे, अनि राजा एकपल्ट मन्त्रीले आएर राजालाई के भनेको अरे, सरकार युवराज सिराज सरकारको लागि एकैचोटि वर्षभरिको लागि भत्ता दिइहाले त हुने हो नि, कतिसम्म चाहिन्छ भत्ता दिइहाले त हुने हो नि, किन हप्ता हप्ता यो राजा सरकार आइकन हजुरसँग भेट्न पर्ने, सरकारसँग भेट्न पर्ने, एकैचोटि दिए हुन्न र? अनि बाले मुसुक्क हाँसेर भन्नुभयो त्यति बेलामा, मेरो छोरोलाई वर्षमा एकपल्ट मात्रै म देख्न चाहन्न, हप्ता हप्ता देख्न चाहन्छु। एकैचोटि दिए हुन्छ, राजकोषबाट पैसा जत्तिकै निकालेर एकैचोटि वर्षभरिको लागि यति भत्ता यो राज सरकारको लागि भनेर छुटाए हुन्छ। तर त्यसो हो भने त मैले वर्षभरि नै मेरो छोरोलाई देख्न पाउँदिनँ, मलाई त मेरो छोरो हेर्न मनपर्छ अनि हप्ता हप्ता हेर्न मनपर्छ। प्रियहरू, परमेश्वर त तपाईँ र मलाई सधैँ नै हेर्न मन पराउनुहुन्छ। यसकारण त हामी प्रार्थना गर्नलाई परमेश्वर कहाँ जान्छौँ नि? परमेश्वरलाई त खुसी लाग्छ, परमेश्वरलाई त खुसी लाग्छ जब हामी गइकन परमेश्वरसँग प्रार्थना गर्छौँ अनि परमेश्वर हामीलाई दिनुहुन्छ। मागेको वा सम्झेको भन्दा पनि ज्यादै प्रशस्त गरिदिनुहुन्छ। र एउटो कुरो यहाँ आयो, प्रभुले भन्नु माग त तिमीहरूलाई दिइन्छ, माग त तिमीहरूलाई दिइन्छ। याकुबको 4:2 लेखेको छ, तिमीहरूलाई मिल्दैन किनकि तिमीहरू माग्दैनौ। पाउनको लागि तिमीहरू झगडा गर्छौ, लडाई गर्छौ, यता गर्छौ, उता गर्छौ, अरूलाई ठग्छौ, के गर्छौ, तर तिमीहरूलाई मिल्दैन किनकि तिमीहरू माग्दैनौ। माग त तिमीहरूलाई दिइनेछ। तर प्रियहरू, यो चाहिँ खालि साना केटाकेटीहरूको अवस्थाको लागि मात्रै मिल्छ। यो ठुलो भइसकेपछि अब म कमाउन लागेँ, अब म ठुलो भए जवान भएँ, अब म आफै काम गर्न सक्छु गएर मैले त्यस्तो अवस्थामा पुगेर पनि अझै बा कहाँ गइकन माग्न नै लागे भनेदेखि त्यो त उसी राम्रो भएन नि। म अब आफै कमाउन सक्छु, अब ठुलो भएँ म आफै काम गर्न सक्छु। अनि त्यस्ताहरूलाई चाहिँ प्रभु भन्नुहुन्छ, देऊ त तिमीहरूलाई दिइनेछ, देऊ त तिमीहरूलाई दिइनेछ। कतिले चाहिँ आफ्ना आशिषहरू यहाँ मुठै राखेका छन्, मुठी पारेका हात यस्तो मुठी, अनि परमेश्वरलाई गइकन माग्छन्, परमेश्वर मलाई त्यो दिनुहोस् त्यो। उनीहरूले औँलाले देखाउन पनि सक्दैनन्, हात यस्तो छ, अनि त्यहाँदेखि ऊँठाले देखाउँछन् त्यो दिनुहोस् त्यो आशिष। अनि परमेश्वर भन्नुहुन्छ, मेरा आशिषहरू त बहुमूल्य आशिषहरू हुन्, प्लास्टिकका बनेकाहरू होइनन्, दामी कुराले बनेका मेरा आशिषहरू मैले त्यहाँ तिम्रो हातमा दिन, तिम्रो थाप्ने हातै त छैन, अनि मेरा आशिषहरू त कुट्ने छन् फुट्ने छन्। यस कारण यदि तिमीलाई साँच्चै नै चाहना छ इच्छा छ भनेदेखि तिम्रो हात खाली गर न, तिम्रो हातभित्र रहेको कुरालाई फालिदेऊ, अरू कसैलाई देऊ, हात खाली गर, अनि त्यहाँदेखि तिमीले मागेको आशिष म तिम्रो हातमा दिन सक्छु। धेरैजना क्रिस्चियनहरू आज परमेश्वरका छोरा छोरीहरू भए तापनि गरिबीपनामा जीवन बिताइराखेका छन्। कारण के हो याद छ तपाईँलाई? किनकि तपाईँले आफूसित भएको अलिकति कुरो यस प्रकारले मुठीमा बाँधेर राख्नुभएको छ, अनि त्यहाँबाट तपाईँ छोड्न चाहनुहुन्न, त्यसलाई नै तपाईँ पक्रेर राख्न चाहनुहुन्छ, अनि परमेश्वरलाई आशिष माग्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ, खाली हातमा आशिष दिन सक्छु, मुठी पारेको हातमा म आशिष खन्याउन सक्दिनँ, मेरा आशिषहरू बहुमूल्य आशिषहरू हुन्। यसकारण देऊ त तिमीहरूलाई दिइनेछ, हामीले दिन सिक्न पर्यो, अनि हामी जति दिन्छौँ उति परमेश्वरले हामीलाई दिनुहुन्छ। हाम्रो समर्पण पक्का समर्पण छैन प्रियहरू हो, हामी भन्छौँ नि, हामी गीत गाउँछौँ, अघि पनि गायौँ, येशूलाई म सब थोक दिन्छु भनेर गीत गाइतो पर्छौँ हामीहरू, तर सबै थोक हामीले येशूलाई दिँदैनौँ। कतिवटा कुराको हामी आफैले नै अँगालेर राखेका हुन्छौँ। यसो नै हामी सम्पूर्ण जीवन मेरो प्रभु तपाईँकै हो भनेर गीत गाउँछौँ हाम्रो, प्रभुजी तिमीलाई के चढाऊ, यो मेरो सब जीवन तिम्रै हो भनेर पनि गीत गाउँछौँ हाम्रो, मेरो जीवन यो प्रभु तिम्रै हो भनेर पनि भने टोपल्छौँ हामीहरू। खाली ओठका फोस्रा शब्दहरू मात्र हुन् यिनीहरू, तर वास्तवमा भित्र चाहिँ हाम्रो कन्भिन्सिङ गरेर कतिवटा कुराहरूलाई आफै नै पक्रिराखेका हुन्छौँ। आजको केही दिन अगाडि म गड च्यानलमा जोयस मायाको हेर्न लागेको थिएँ, अनि जोयस मायाले एउटा कुरो भनेको मेरो मनमा बडो एकदमै बडो घट लाग्दो लाग्यो। जोयस मायाले के भन्छ भनेदेखि, हामीहरूको समर्पण चाहिँ ठिक छैन, हामी पुरा समर्पण गर्दै गर्दैनौँ। हामी भन्छौँ प्रभुलाई, प्रभु जे जति मसित छन्, जे जति म छु अनि हुँ, म तपाईँकै हुँ भन्छौँ हामीहरू। जे जति मसित छन्, जे जति म छु अनि हुँ, तपाईँकै भनेर भन्छौँ हामीहरू। हाम्रो समर्पण चाहिँ ठिक्क त्यहीँ टक्क अडिन्छ त्यहाँ। जयस मायाले भनेको चाहिँ हाम्रो समर्पण पुरा हुनको लागि त हामीले त प्रभुलाई भन्न पर्ने, प्रभु जे जति मसित छैन, जे जति म छैन अनि होइन, त्यो पनि म तपाईँलाई नै समर्पण गर्छु। मसित जे जति छैन त्यो पनि, मेरो अभाव, मेरो घटी, त्यो पनि म तपाईँमा समर्पण गर्छु। जे जति म छैन, म ज्ञानी छैन, म बुद्धिमान छैन, म धनी छैन, ममा यो त्यो कुरो छैन छैन, त्यो पनि म आफै अँगालेर राख्दिनँ। म अयोग्य, म गरिब, म तुच्छ, म मूर्ख, म निर्बल, त्यो पनि म तपाईँलाई नै समर्पण गर्छु। मसित भएका कुराहरू मात्र होइन कि मसित नभएका कुराहरू पनि म तपाईँलाई नै समर्पण गर्छु। अनि जयस मायाले भनेको कुरो आज धेरै क्रिस्चियनहरूले यो कुरो गर्न सिकेका छैनन्, यसकारण उनीहरूको समर्पण चाहिँ अधुरो समर्पण भएको छ। प्रियहरू, हामीले त यदि प्रभुलाई दिन्छौँ भनेदेखि त हामी त सबै दिनुपर्ने प्रभुलाई। याद छ तपाईँलाई, हामी कति चिन्ता फिक्रीहरू आफै बोकेर राख्छौँ, हामी प्रभुलाई दिँदैनौँ। हामीहरू प्रभुलाई दिएदेखि त प्रभुले बोकिहाल्नु, कति रोग बिमार हामीले आफै नै बोकेर राख्छौँ। पहिलो पत्रस 2:24 लेखेको छ, उहाँका चोटहरूको कारणले तिमीहरू निको भएका छौ, निको हुने छौ त होइन निको भएका छौ भनेर लेखेको छ। यसैया 53 अध्यायको त्यो उद्धृत गरेर पहिलो पत्रुस 2:24 त्यो लेखेको कुरो, र पनि हामी त्यो रोग बिमारलाई आफै अङ्गालेर राख्छौँ, प्रभुलाई दिन्नौँ, हामी अनुग्रह माग्छौँ, प्रभु मलाई अनुग्रह दिन्छ, प्रभु मलाई निको पार्नुहोस् भनेर भन्ने त बस्छौँ हामीहरू, तर हामी त्यो रोग बिमार हामी प्रभुलाई दिँदैनौँ। हामीले आफ्ना पाप प्रभुलाई दियौँ नि, प्रभुले हाम्रो पाप त बोक्नुभयो, अनि हामी आज कति हल्का छौँ, यहाँ आनन्द छ, खुसी छ, किनकि मेरो पाप प्रभु येशू ख्रीष्टले काठमाथि बोक्नुभयो, काठमाथि बोक्नुभयो, अनि मेरो आनन्द यहाँ हृदयमा आनन्द छ, शान्ति छ, खुसी छ। हामीले हाम्रो रोग बिमारहरू चाहिँ प्रभुले दिँदैनौँ, हामी आफै अँगालेर राखेका छौँ, अनि यसै कारण अझैसम्म पनि हामीसित नै छन्। प्रियहरू, हामीको समर्पण कता कता ठिक भइराखेको छैन, हामीले दिनपर्ने त पुरा दिनपर्ने हो प्रभुलाई, देऊ त तिमीहरूलाई दिइनेछ, प्रभुलाई त हामीले पुरा तौले दिनपर्ने। त्यो विधवाले उसित 2 तामाका सुख पैसा थिए, 2 पैसा मात्रै, अनि त्यहाँदेखि भण्डारमा सबैले पैसा लगाउन लागेको थिए, बेची दिन लागेको थिए, कतिले सुनका सिक्काहरू, चाँदीका सिक्काहरू, गरगहनाहरू, हिरा मोती, राम्रा राम्रा कुराहरू पनि लगाउँदै थिए। यो विधवा आई अनि उसले पटुका खोलेर 2 तामाका 2 पैसा निकाली उसले, अनि त्यो भेटीमा लगाई। प्रभु यीशुको आफ्ना चेलाहरूलाई भन्नुभयो, जतिजनाले आज भेटी चढाए ती सबैभन्दा बढी यस विधवाले दिए कि, अनि चेला त छक्क पऱ्यो, यो विधवाले त खालि 2 पैसा मात्रै दिएको, तामाका 2 पैसा मात्रै दिएको, अनि कसरी उसले चाहिँ सबैभन्दा बढी दिएको, अरूले सुन चाँदी दिए, हिरा मोती दिए, हामी आँखाले देख्यौँ हामीहरू, अनि यो विधवाले त तामाका 2 पैसा। अनि प्रभुले भन्नुभयो, सबैले आफ्नो प्रशस्तताबाट दिए, प्रशस्त थियो उनीहरूसित, अनि उनीहरू त्यहाँबाट दिए, तर यो विधवाले त आफ्नो सारा जीविका नै भण्डारमा लगाए, 2 पैसा नै लगाई उसले। सायद कसैले भन्नुहोस् किन 2 कस्तो मूर्ख त, एउटा आफै राखे पनि त हुन्छ नि, परमेश्वर त त्यति साह्रो निष्ठुर निर्दयी त हुनुहुन्न नि, परमेश्वरलाई थाहा छ तिमीसित 2 मात्रै छ, आफै राख नै, एउटा लगाइदेऊ, त्यति पनि त भइहाल्छ। त्यो चाहिँ संसारको बुद्धिमानी हो, संसारको बुद्धिमानी हो, तर त्यो विधवाले 2 नै लगाइदिए, अनि प्रभुको सेवा दिनु पाए, अनि त्यो 2 पैसा त्यहाँ लगाएको कारणले ऊ चाहिँ गरिब भएर बसिन, ऊ त्यहाँदेखि हामी बाइबलमा पढ्दैनौँ ऊ चाहिँ भोकै मरी भनेर, होइन, प्रभुले उसको हेरचाह गर्नुभयो, ऊ बाँचिए, उसले जीवन बिताउन सके। प्रियहरू, हामीसित नभएका कुराहरूबाट पनि हामीले प्रभुलाई दिनपर्ने। सारपतको विधवाको याद छ कथा तपाईँलाई, एलिया गयो नि सारपतमा, अनि सारपतमा जाँदाखेरि एलियाले भन्दैछ पानी, मलाई अलिक पानी चाहियो, साह्रै तिर्खा लाग्यो भन्दैछ, अनि त्यो विधवा चाहिँ सिर्कनाहरू दाउराहरू बटुल्न लागि थिए, अनि त्यस्तो समयमा 3-3.5 वर्षसम्म पानी परेको छैन, त्यस्तो समयमा पानी मागेको एलियाले, पानी त एकदमै बहुमूल्य कुरो, तर पनि त्यो विधवाले विचार गर्थे, होइन घरमा अलिकति त छ पानी, बिचरालाई तिर्खा लागेको रहेछ यो मानिसलाई भनेर त्यहाँदेखि ऊ पानी लिन जान लागि थिए, अनि त्यहाँदेखि इन्डिया के भन्छ भने फर्काउने बेलामा एउटा रोटी पनि लिएर आऊ है, मलाई भोक पनि लागेको छ, अनि त्यो विधवा आएर के भन्थे, ऊ भन्थे परमेश्वरको जगाले मैले भनेको कुरो ढाँटेको होइन, तपाईँकी दासीको घरमा अलिकति पिठो छ, अनि गरियोमा अलिकति तेल छ, अनि म चाहिँ यहाँ दाउरा बटुल्न आएको छ, मेरो छोरो र म हामी दुईजनाका लागि अब आखिरी खाना त्यही नै हो, त्यो खाना खाएपछि हामी त मर्छौँ, त्यसपछि खाने कुरो नै छैन। मानिसहरू चाहिँ खाना खाएर बाँच्छन्, यी यो विधवा चाहिँ के भन्छ, हामी त्यो खाना खाइसकेपछि मर्छौँ, किनकि हामीलाई खानालाई केही पनि छैन। तर एलिया भन्छ होइन होइन, मैले भने जस्तै गर न, पहिले मेरो लागि रोटी बनाऊ, त्यहाँदेखि मलाई ल्याइदेऊ, त्यसपछि तिमीहरू खाऊ, आमा छोरा के खान्छौ खाऊ। अनि त्यो विधवाले आफ्नो अभावबाट उसी त प्रशस्त थिएन, छोरोको मुखबाट गाँस ल्याएर उसले परमेश्वरको मानिस, परमेश्वरको जनलाई दिएको, परमेश्वरको मानिसलाई दिएको कुरो, अनि त्यो भाँडोमा पिठो सिद्धिएन, गलियोमा तेल रित्तिएन, जबसम्म अनिकाल बस परिरह्यो त्यो घरमा खानेकुराहरू प्रशस्त भयो। प्रियर हो, हाम्रो अभावबाट पनि हामीले दिन सिक्नुपर्छ। मेसिडोनियाका क्रिस्चियनहरूले त्यसै गरेको, उनीहरूको एकदमै घोर दरिद्रता बन्द छ, अलिअलि गरिब मात्रै होइन साह्रै नै गरिब अवस्थामा भएकाहरू, र पनि तिनीहरूले प्रभुको कामको लागि दिनका लागि आफ्नो मुठी खोलेथे। त्यस प्रकारका आशिष दिने मानिस राम्रो हुन पर्ने, जो हामीले ल्याउन पर्ने थियो पुरा ल्याउन पर्ने हो। त्यो केटोले पाँचवटा रोटी दुईवटा माछा उसित थियो, अनि चेलाहरूको हातमा उसले अन्द्रियासको हातमा ल्याएर फिलिपको हातमा होला ल्याएर पाँचवटा रोटी राखिदिएको। त्यो केटोले भनेन एउटा चाहिँ म खान्छु अरू चारवटा चाहिँ दिन्छु, त्यसरी भनेको भएदेखि सायद आश्चर्यकर्म हुने थिएन कि? पाँचैवटा रोटी प्रभुको हातमा नआएको भएदेखि आश्चर्यकर्म हुने थिएन कि? तर उसले पाँचैवटा रोटी प्रभुको हातमा राख्यो, अनि त्यो केटो भोकै घर गएन, उसले पनि खायो, ऊ पनि अगायो, अनि 20,000 मानिसहरू जतिले खाए, अनि 12 डालो टुक्रा चाख्री उठाए उनीहरूले, प्रभुको आश्चर्यकर्म भयो। पाँचवटा रोटी उसले प्रभुको हातमा राखिदियो। आज तपाईँ र मैले दिने कुरो पनि हामी नभनौँ मैले प्रभुको लागि यति दिएँ उति दिएँ त्यस्तो खालको कुरा नगरौँ। यदि त्यस्तै कुरा गर्नु हो भनेदेखि त परमेश्वरले आज भन्नुहुन्छ मैले तिमीहरूको लागि के दिएको छु, तिमीहरूले पहिले विचार गर न, अनि त्यसपछि तिमीहरूले मेरो लागि कति दिऊ तिमीहरू आफै भन, मैले प्रभुको लागि यो दिएँ, मैले प्रभुको लागि त्यो दिएँ भन्ने खालको घमण्ड गर्ने कुरै छैन। परमेश्वर त हाम्रो लागि सबै कुरो दिनुभयो, आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन, उहाँलाई पनि हाम्रो लागि दिइहाल्नु भयो। प्रियहरू हो, सबै कुरो प्रभुको भेटमा आउन पर्छ, प्रभुलाई दिनपर्छ, पछिबाट पछिटो गरेर केही पनि फाइदा छैन। हनन्या अनि सफिराले जमिन बेचेर उनीहरूले लिएर आएको, अनि आदि चाहिँ आफै राखेर आदि चाहिँ चेलाहरूको चरणमा लिएर आए उनीहरूले, अनि पत्रुसले भन्दछ हनन्यालाई जमिन यतिमै बेचेको हो, यतिमै बेचेको साँच्चै नै हो, हो। अनि ऊ भन्दछ जमिन बेच्छ भन्दा अगाडि पनि त्यो जमिन तिमीहरूकै थियो, बेचिसकेर पनि त्यसको मूल्य मोल त तिमीहरूकै हो, किन पवित्र आत्मासँग ढाँट्ने विचार गर्यौ तिमीले? अनि अनन्य त दङ्गै पछाडिहरू ती मरिहाल्यो, मर्यो अनन्य त, किनकि पवित्र आत्मालाई ढाँटेको थियो उसले। 3 घन्टापछि उसकी श्रीमती सफिरा आई, अनि सफिराले के सोच्यो ती भन्दाखेरि आज त मेरो श्रीमानलाई कस्तो इज्जत भएको होला, प्रेरितहरूको बिचमा ऊ बसेको होला, कारण हामीले मण्डलीलाई कति ठुलो रकम हामीले ल्याएर बुझाएका छौँ, अनि उसले त्यसरी ठानिथे। अनि ऊ भित्र पसेर आएपछि पत्रुसले भन्छ तिमीले साँच्ची नै त्यो जमिन त्यतिमा बेचेका हौ, अनि सफिरा पनि भन्दैछ हो हामीले त्यतिमा बेचेका हौ, अनि पत्रुस भन्दैछ तिमीले किन त्यस प्रकारले सल्लाह गरेको पवित्र आत्माको विरुद्धमा ढाँट्नका लागि? ऊ तिम्रा श्रीमानलाई गाडेर आउने जवानहरू त त्यहाँ उभिराखेका छन्, अनि ऊ सफिरा पनि त्यहाँ पछारिएको, अनि ऊ त्यही मरि, अनि उसको लास पनि लगेर गाडिदियो। परमेश्वरलाई ढाँट्ने कुरो हुँदैन, तिमीहरू ढाँट्नु हुँदैन। आज हामी त्यस्तो प्रकारले मर्दैनौँ, त्यस्तो मर्ने हो भने त धापासीमा ठाउँ हुँदैन होला, त्यस्तै मर्ने हो भनेदेखि त प्रभुको अनुग्रहले हामी त्यसरी मरेका छैनौँ। हाम्रो शारीरिक मृत्यु भएको छैन, तर मर्ने चाहिँ यहाँ मरिराखेको छ, यहाँभित्र चाहिँ मर्ने चाहिँ यहाँभित्र मरिरहेको छ। हामीले आशिष जति पाउन पर्ने पाउन सकिराखेका छैनौँ, प्रभुमा जुन प्रकारले बढ्न पर्ने बढ्न सकिराखेका छैनौँ, प्रभुमा जुन प्रकारले एकदमै आशिषित हुन पर्ने त्यस्तो आशिषित बन्न सकिराखेका छैनौँ, किनकि यहाँभित्र मृत्युले काम गर्न लागेको छ, मृत्युले काम गर्न लागेको छ। त्यो भिखारी बसेर भिख माग्न लागेको थियो अरे, अनि भिख माग्दै थियो अरे, अनि घोडामा चढेका एकदम राजकुमारहरू जस्ताहरू आए अरे, अनि त्यो घोडामा चढेको राजकुमारले चाहिँ हेरिराखेको अरे, अनि त्यो भिखारी चाहिँ यस्तो टोक्रेमा चामल थापेको रहेछ अरे, अनि त्यहाँदेखि त्यो राजकुमार ओर्लेर आयो अरे, आएर त्यहाँदेखि राजकुमारले यस्तो हात थाप्यो अरे, त्यो भिखारी त्यस्तो हेर्छ अरे, राजकुमारलाई हेर्छ अरे, घोडा पनि हेर्छ अरे, राजकुमारको लुगा पनि हेर्छ, झलझल झलझल बलिराखेको त्यस्तो, एकदम हिरा मोती जडेको त्यस्तो, अनि हात थापिराखेको छ, अनि त्यहाँदेखि मुसुक्कै हाँसेर त्यहाँदेखि दुईवटा चामलका गेडा हातमा राखिदियो अरे। त्यहाँदेखि राजकुमारले भने धन्यवाद भने अरे, धन्यवाद, अनि गएर घोडामा चढेर गएर राजकुमार, यो मान्छे छक्क परेर, यस्तो त कहिले पनि भएको छैन, के हो त्यस्तो मान्छेले, म त अब म जस्तो भिखारीलाई भिख माग्न आएको, अनि ऊ खाना पकाउनको लागि बेलुकी आगो बालेर त्यहाँदेखि चामल धुन लागेको थियो अरे, धुन लागेको त त्यसले तल्केको जस्तो उसलाई थाहा भयो अरे, यस्तो ओ सुन जस्तो देख्यो अरे, साँच्चै नै हेरेको त एउटा सानो सुनको टुक्रा, त्यहाँदेखि फेरि यसै अर्को पनि सुनको टुक्रा, दुईवटा सुनका टुक्रा, चामलका ती दानाहरूमा दुईवटा सुनका टुक्रा कहाँबाट आएको, अनि त्यो त सोच्न लाग्यो, अनि उसलाई झट्टै थाहा भयो अरे, त्यो राजकुमारले अघि आएर मलाई मागेको बेलामा मैले दुईवटा दाना चामलको टुक्रा यहाँ राखिदिएको थिएँ,
त कस्तो मूर्ख मान्छे रहेछ, त्यस्तो जानेको भए त यस्तै भनिदिएको थिएँ नि म, किन दुईवटा मात्रै त जम्मै खन्याइदिने थिएँ नि भन्थ्यो अरे त्यो मान्छेले। आज धेरै क्रिस्चियनहरू त्यस्तै छन्, तरिका हो, त्यस्तो जानेको भएदेखि त के गर्ने मूर्ख, जानेनस् नै,
प्रियहरू हो देउ त तिमीहरूलाई दिइनेछ, दिनु पर्यो, जति दिन्छौ नि हाम्रो त्यही नापमा नै हामीले दिन्छ, त्यो हेर्नुहोस् त त्यो योन्नाको छैटौँ अध्यायको 38 पदमा, योन्ना छैटौँ अध्यायको 38 पदमा देउ र म र तिमीहरूलाई पनि दिइनेछ, मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिनीहरूले तिमीहरूको पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउँछौ, जुन नापमा तिमीहरूले दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउँछौ। भनाइको अर्थ चाहिँ जति हामीले दिन्छौँ त्यस हिसाबले नै हामीलाई पनि फिर्ता दिइन्छ। दोस्रो कुरन्थी 9:6 लेखिएको छ, दोस्रो कुरन्थी 9:6, तर कुरा यही हो कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। हेर्नुहोस् है, थोरै छर्नेले थोरै कटनी गर्छ, एक मुठी मात्रै अन्न गएर छर्नेले एक मुठी अन्न दिनेले जब कटनी गर्छ सायद कति पाथी आउन सक्छ होला त्यसबाट, एक मानु छर्नेले अझ बढी आउँछ, एक पाथी छर्नेले कति मुरी 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 आउँछ। भनाइको अर्थ चाहिँ जुन नापले हामी छर्छौँ त्यही नापले हामीले फिर्ता पाउँछौँ। हामीले एक मुठी मात्रै छरेर एक पाथी छरेको जस्तै कति मुरीको आशा गर्नु त्यो मूर्खता मात्रै हो, त्यो मूर्खता मात्रै हो, किनकि हामीले त एक मुठी मात्रै छर्यौँ नि, एक मुठी मात्रै छरेकोले अब कति पाथी आउँछ त्यति मात्रै होला, तर एक पाथी छर्नेले त कति मुरी पाउन सक्छ। यसकारण प्रियहरू, प्रभुले दिनुहुने आशिष चाहिँ डालोमा हामी जति लगाउँछौँ, जति तपाईँ दिनुहुन्छ त्यस हिसाबले हुन्छ। दिनु पर्यो हामीहरूले, अनि यहाँ हामी लगाउँछौँ सबैबाट प्रभुले एकै नापको त माग्नुहुन्न। हामी कतिजना छौँ जुनहरूले सायद धेरै दिन सक्छौँ होला, कतिजना छौँ होला धेरै दिन नसक्नेहरू, कतिजना छौँ होला जो कि एकदमै कम्ती दिन सक्नेहरू, तर पनि प्रभुले चाहिँ हामीले कति दिन्छौँ त्यस्तो प्रकारले हिसाब गर्नुहुन्न। त्यो विधवाको दुईवटा लाल पैसा, रातो तामाका पैसा दिँदै बेलामा पनि सबैभन्दा बढी भेटी चढाउने भनेर प्रभुले भन्नुभएको थियो नि। तपाईँको औकात अनुसार जति तपाईँले यहाँ लगाउनुहुन्छ त्यस अनुसार तपाईँले प्रभुबाट पाउनुहुन्छ, फिर्ता पाउनुहुन्छ, फिर्ता पाउनुहुन्छ। यसै कारण हो हामी त भेटी लिएर आउनु पर्ने। मलाई कहिले काहीँ धेरै दुःख लाग्छ यस प्रकारको सभा सेवामा आउँदाखेरि। दुःख के लाग्छ भनेदेखि, कतिजना भाइ बहिनीहरू डालो आयो भनेदेखि कि त उता सार्दिनुहुन्छ कि त नदेखेको जस्तो गर्नुहुन्छ, डालोमा लगाउनुहुन्न। यो भिख मागेको होइन प्रियहरू, हो यो भिख मागेको होइन। परमेश्वरको वचनमा त के लेखेको छ भने परमेश्वर कहाँ आउँदा खाली हात नआउनु भनेर लेखेको छ। केही न केही सौगात त हुनु पर्यो हामीसित, सायद धेरै हुँदैन होला तर केही न केही त हुनु पर्यो। हो हामी स्तुति प्रशंसा चढाउनलाई आउँछौँ, स्तुति प्रशंसा परम प्रभुलाई मनपर्छ, साँढे गोरुभन्दा पनि अझ मनपर्छ हामीको स्तुति प्रशंसा प्रभुलाई, सिंह वा खुर भएका गोरुभन्दा पनि अझ मनपर्छ हामीको स्तुति प्रशंसालाई। तर त्यति मात्र होइन प्रभुको लागि, यो त भेटी दिने कुरो, यो त हाम्रो अभाग्य हो प्रियहरू, हो यो त हामी त दिन सिक्न पर्छ। दिने बाबुका छोरा छोरीहरू सायद धेरै छैन होला तपाईँसित, तर तपाईँ जो लिएर आउनुहुन्छ प्रार्थनासहित ल्याउनुहुन्छ अनि यहाँ लगाउनुहुन्छ। त्यो जमानामा हामी वहाँ कालिम्पोङमा साना साना केटाकेटी हुँदाखेरि चर्चमा जाने बेलामा आमाले लाल पैसा दिनुहुन्थ्यो, भेटी लाउनु है, यो आमाले भेटी पनि भन्नुहुन्थेन, चन्दा भन्थ्यो। हामीलाई त भेटी त चन्दा पनि थाहा थिएन, त्यति बेला सिकाएको पनि थिएन, चन्दा लाउनु भन्थ्यो। त्यहाँदेखि अब कतै केही कतै भुल भएर चङ्गा टेट भएर उतातिर सडकतिर गयो भनेदेखि त्यो त्यो पैसा चाहिँ बा मिठाई किन्दा त खाइदिन्थ्यो पनि, त्यस्तो पनि हुन्थ्यो कहिले काहीँ अघि। तर जे भए पनि हामी त्यो भेटी लगाउन हामीले सिकाएको, भेटी लगाउनु पर्ने। एकजना हाम्रो पादरी साहब स्कटल्यान्डबाट आउनुभएको ठुलो पादरीकी छोरी स्कटल्यान्डबाट आएकी, नाउँ पनि याद छ, सिना सिना नाउँ भएकी, हामी हाम्रै दमलको, अनि हामी यसरी बसेको उतातिर त्यसरी भैँमा बस्ने होइन, चौकीमा बस्ने बेन्चीमा। त्यहाँदेखि भेटी लगाउँदै बेलामा थालमा भेटी, हाम्रो यस्तो खालको डालोमा होइन थालमा, अनि त्यहाँदेखि चाहिँ हामीले लगाउँदाखेरि त लाल पैसा यसरी, अनि उसले चाहिँ लगाउँदै बेलामा त्यहाँदेखि पैसा यस्तो रुपियाँ ढ्याक यता हेर्थी उता हेर्थी यता यता हेरेर त्यहाँदेखि यस्तो गरेर ठक्कै लगाउँथे, अनि हामीलाई लाग्थ्यो ओ कति धेरै लगाएको भन्नु लाग्थ्यो हामीहरूलाई। तर हामी सम्झन्थ्यौँ उनीहरू सेताहरू हामीहरू कालाहरू, त्यसै सम्झन्थ्यौँ हामीहरू अघि। तर मैले भन्न चाहेको छु के भनेदेखि, हामीले प्रभुको कामको लागि चाहिँ दिनपर्छ प्रियहरू। नभन्नुहोस् म त गरिब छु, मसित केही पनि छैन, मसित केही पनि छैन, नभन्नुहोस्। तपाईँ त्यसै भन्नुहुन्छ मसित केही पनि छैन, प्रभुलाई दिन पनि छैन छैन, त्यसो कहिले पनि हुँदैन, कहिले पनि हुँदैन। त्यो मान्छे जसले प्रभुलाई दिनको लागि छैन भन्छ त्यो मान्छेसँग कहिले पनि हुँदैन, त्यो प्रभुको आशिष नै त्यही हो, कहिले पनि हुँदैन। यस कारण हामीले केही न केही त ल्याउनु पर्ने हो प्रभुको भेटी अघि ल्याउनु पर्ने। म अगाडि नेपाल आउनुभन्दा म अगाडि स्कुलमा पढाउँथेँ, 12 वर्ष जति स्कुलमा शिक्षक काम गरेको, अनि म म्याथ्स पढाउँथेँ, गणित शास्त्र पढाउँथेँ म।
यसै कारण मलाई म्याथको कुरा गर्न मनपर्छ अनि मलाई गुना सिकाउँदाखेरि मनपर्छ शून्य गुना एक कति शून्य शून्य गुना दस कति सुनेन शून्य गुना सय कति शून्य शून्य गुना हजार कति शून्य शून्य गुना दस पनि शून्य शून्य गुना सय पनि शून्य शून्य गुना हजार पनि शून्य परमेश्वर तपाईँको ठुलो आशिष तपाईँको ठुलो आशिष दिनुहोस् ठुलो आशिष दिनुहोस् अनि परमेश्वर भन्नुहुन्छ तर बेदीमा त केही पनि छैन नि यहाँ त शून्य छ अनि यहाँ शून्य छ भने त मैले सयको आशिष खन्याउँ कि हजारको आशिष खन्याउँ कि लाखको आशिष खन्याउँ कि यहाँ त शून्य छ भने शून्य नै हुने हो अनि कतिजना हाम्रा भाइ बहिनीहरू शून्य लिएर आउँछन् सेवा सङ्गतिमा अनि आशिष पनि शून्य नै पाएर जान्छन् सानो शून्य लिएर आउँछन् ठुलो शून्य लिएर जान्छन् छैन हावामा रहेको प्रभुको कामको लागि दिनपर्छ हामीले अनि दिँदै बेलामा पुरा दिनपर्छ मेरो समय त धेरै गइसकेको रहेछ यसकारण म खास मैले भन्नपर्ने कुरो चाहिँ म भनेर शेष गर्छु यो दोष लुकाको सोह्र लुकाको छको 38 लेखेको कुरो देऊ त तिमीहरूलाई दिइनेछ अनि प्रियहरू हामीले याद गर्नपर्ने थिए देऊ भनेको चाहिँ रुपियाँ पैसा भनेको मात्रै होइन दिने कुराहरू त अरू पनि छन् अरू कुराहरू पनि छन् अनि भनाइ चाहिँ के भनेदेखि जे हामीहरू दिन्छौँ त्यही हामीले फिर्ता पनि पाउँछौँ जे हामीले दिन्छौँ मकै दियौँ भने खेतबारीमा मकैको बिउ छर्यौँ भनेदेखि खेतबारीले पनि हामीलाई मकै नै दिन्छ धान दिँदैन कोदो दिँदैन फापर छर्यौँ भनेदेखि हामीले खेतबारीलाई फापर दियौँ भनेदेखि त्यहाँबाट जौ आउँदैन गहुँ आउँदैन सुन्तलाको बिरुवा लगायौँ भनेदेखि त्यहाँबाट आँप फल्दैन सुन्तला नै फल्छ जुन कुरो हामीले दिन्छौँ फिर्तामा हामी त्यही कुरो पाउँछौँ अनि प्रभुले भन्नुभएको देऊ त तिमीहरूलाई दिइनेछ खालि पैसाको सम्बन्धमा मात्रै प्रभुले भन्नुभएको होइन तिमीले दियौ भनेदेखि चाहिँ दसौँ अंश तिमीहरूले दियौ पुरा दिनपर्छ दसौँ अंश पनि कतिजना क्रिस्चियनहरूले दसौँ अंश ल्याउँछन् तर पनि उनीहरूको घरमा अझै पनि अभाव छ अझै पनि रोग बिमार बिसन्चोपना छ अझै पनि घरमा अशान्ति छ अझै पनि घरमा प्रभुको आशिष छैन अनि उनीहरू भन्छन् होइन हामी त दसौँ अंश चाहिँ दिँदैछौँ नि हामीहरू र पनि किन होला दसौँ अंश दिँदैछौँ र पनि रोग बिमारले हामीलाई सताइराखेकै छ घटी अभाव छँदैछ रुपियाँ पैसा पुग्दै पुग्दैन के परमेश्वरको भनाइ चाहिँ के भनेदेखि दसौँ अंश भण्डारमा ल्यायो भने मेरो घरमा खानलाई रोटी हुनेछ अनि तिमीले मलाई जाँचेर हेर स्वर्गका झ्यालहरू खोलेर म तिमीहरू माथि अटाउन पनि नसक्ने गरिकन आशिष खन्याउँछु कि खन्याउँदिन जाँचेर हेर भनेर परमेश्वरले भन्नुभएको मलाकीको 3:10 त्यहाँ भनेको छ कोही त आशिष आएको याद छ तपाईँलाई मलाकी 3:10 के भनेको छ पुरा दशांश भण्डारमा ल्याऊ पुरा भनेको छ है सम्पूर्ण भनेको छ दशांश पुरा तपाईँले दशांश सधैँ जति दिनपर्ने दिनु हुँदैछ कि त कि कति चाहिँ योपालि चाहिँ अलिक नपुग्ने भयो ओ योपालि चाहिँ यस कारण ठिकै छ प्रभुको भण्डारमा यति मात्रै दिउँ दशांश भनेर तपाईँले दशौँ अंश नदिएर त्योभन्दा अझ थोरै पो दिन लाग्नुभयो कि पुरा दशांश भण्डारमा ल्याएको छैन होसियार गर्नुहोस् है दशांश पुरा भण्डारमा हुनपर्छ अनि त्यहाँदेखि हामीलाई प्रभु भन्नुहुन्छ जाँचेर हेर भन्नुहुन्छ म आकाशका झ्यालहरू खोलेर तिमीहरूको लागि अटाउन नसक्ने गरिकन आशिष खन्याउँछु कि खन्याउँदिन जाँचेर हेर भन्नुहुन्छ परमेश्वर
यसै गरी दसौँ अंश दिने भाइ बहिनीहरू म तपाईँलाई भनौँ, तपाईँले दसौँ अंश चाहिँ पुरा प्रभुको दसौँ अंश ल्याउनु पर्छ है, पुरा ल्याउनु पर्छ। यो हितोपदेश तेस्रो अध्यायको 9 र 10 त के लेखेको छ भनेदेखि दसौँ अंश चाहिँ चोखो हुनुपर्छ। चोखो हुनुपर्छ भनेको चाहिँ जुठो हुनु हुँदैन, जुठो हुनु हुँदैन। यो हितोपदेश 3:9 लेखेको छ, 9 र 10 आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू पोखिन्जेल भरिनेछन् र तेरा भाँडाहरू नयाँ मध्यले चुलिएर पोखिनेछन्। यो मेरो पुरानो बाइबलमा चाहिँ यस प्रकारले लेखिएको छ, पुरानो बाइबलमा 3:9 र 10 आफ्नो धन सम्पत्तिले परमप्रभुको आदर गर र तेरा सबै आमदनीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर, तब तेरा ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछन् र तेरा मशक नयाँ दाख मध्यले भरिभरा हुनेछन्। हाम्रो परमेश्वर चाहिँ जिओडी गड हो, डिओजी डग होइन। नेपालमा त डिओजी डगलाई पनि यो दसैँ त्यौहारतिर त जिओडी भनेर पढ्छन् मानिसहरू, कुकुर त्यौहार भन्छ नि, त्यो कुकुरलाई पनि फुलको माला लगाइदिन्छन्, ऊ पनि देवता नै हो। हामी क्रिस्चियनहरूले त्यसो गर्नु मिल्दैन प्रियहरू। हाम्रो परमेश्वर चाहिँ डिओजी गड होइन, जिओडी गड हो। मिठा मिठा कुरा चाहिँ खायो मजासँग, आडखोर चाहिँ चबाउन नसक्ने चाहिँ थुपारेर राख्यो, अनि पछिबाट चाहिँ कुकुर आउँदाखेरि कुकुरलाई दियो। त्यस्तो होइन प्रियहरू। यहाँ त बाइबलमा त भन्दछ, मेरो यो पुरानो बाइबलमा अझ सफासँग देखिएको छ, यहाँ त भन्दछ आफ्नो धन सम्पत्तिले परमप्रभुको आदर गर र तेरा सबै आमदनीको सबैभन्दा पहिलो अंशले, जुठो नलगाएको अंशले, पहिलो अंशले परमप्रभुको आदर गर, तब तेरा ढुकुटीहरू अन्नले भरिपूर्ण हुन्छन् र तेरा मशक नयाँ दाक मध्यले भरिपूर्ण हुन्छन्। देख्नुहुन्छ त्यहाँ जुठो दिने होइन परमेश्वरलाई, हामीले कमाएर ल्याउँछौँ। धन्यवाद परमेश्वर पिता, तपाईँको अनुग्रहमा यति हाम्रो आमदनी भयो, यो महिनाभरि काम गर्नका लागि बल शक्ति सामर्थ्य दिनुभयो, रोग बिमार भीषण चलनबाट जोगाउनु भयो, बचाउनु भयो, तपाईँले ताकत दिनुभयो कमाउन सके, अनि त्यसबाट धन्यवाद यो भेट, यो तपाईँले दिनुभएको तपाईँको दानको लागि, अनि त्यसबाट पनि प्रार्थना गरिसकेर परमेश्वरको भाग चाहिँ दसौँ अंश चाहिँ पहिले नै छुटाउने कुरो, जुटो होइन। त्यहाँ पनि तिर्न पर्छ, त्यहाँ पनि तिर्न पर्छ, त्यहाँ पनि तिर्न पर्छ, त्यहाँ पनि तिर्न पर्छ, सबैलाई तिरिसकेपछि अझै उब्रेपछि एकै चाहिँ परमेश्वरको होइन प्रियहरू। सबभन्दा पहिलो भाग चोखो परमेश्वर दिनुपर्ने कुरो हो। तर अब मैले भन्न चाहेको कुरा हेर्नुहोस् है, रुपियाँ पैसा मात्रै दिने कुरो होइन, अरू कुराहरू पनि छन् हामीले दिने। अनि जुन कुरो हामी दिन्छौँ नि प्रियहरू, त्यही कुरो हामीले पाउँछौँ पनि। तपाईँले कसैलाई प्रेम दिनुभयो भनेदेखि उसले पनि तपाईँलाई प्रेम नै दिन्छ। तपाईँले कसैलाई दया गर्नुभयो भने उसले तपाईँलाई दया नै गर्छ। कसैलाई तपाईँले नराम्रो रिस देखाउनु भयो भने उसले पनि तपाईँलाई नराम्रो रिस नै दिन्छ। जुन कुरो तपाईँले दिनुहुन्छ नि, फिर्ता पनि तपाईँले त्यही कुरो पाउनुहुन्छ। प्रभुले भनेको कुरो यसै कारण यहाँ के भन्दछ भनेदेखि त्यहाँ 37 चाहिँ प्रभुले भन्नुभएको, देऊ र तिमीलाई पनि दिइनेछ भन्नुभन्दा अगाडि प्रभु भन्नुहुन्छ, अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन, अरूलाई दोषी नठहराऊ र तिमीहरू दोषी ठहराइने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देख्नुहुन्छ, पहिले हामीले गर्नुपर्ने रहेछ, पहिले गर्नुपर्ने, यहाँ त नगर्नुपर्ने, के नगर्नुपर्ने, अरूको न्याय नगर्नुपर्ने। अनि हामी कति सजिलैसँग न्याय गरिहाल्छौँ, हामी भनिहाल्छौँ मनमा नै त्यो क्रिस्चियन भएर पनि यस्तो गर्दो रहेछ भनिहाल्छौँ हामीहरू। त्यो भन्ने अधिकार हामीलाई छैन, त्यो त हामीले त न्याय गऱ्यौँ नि, बरु उसको लागि प्रार्थना गरिदिनु पर्ने, बुझे जानेन होला गरिहाल्यो, उसको लागि प्रार्थना गर्नुपर्ने, तर हामी चाहिँ उसको न्याय गरिहाल्छौँ। यो क्रिस्चियन भएर पनि उसले त्यस्तो गर्दो रहेछ, क्रिस्चियन भएर पनि उसले त्यस्तो गर्दैन रहेछ, यस्तो खालको कुरो चाहिँ अरूले न्याय गरेको हो नि, त्यसले गर्नु ठिक छैन। हामीहरूले यदि हामी त्यसरी अरूहरूको दोष खोजिरह्यौँ, अरूहरूलाई दोष इन्साफ गर्न लाग्यौँ भने अरूहरूले पनि हाम्रो पनि त्यसरी नै इन्साफ गर्छ, हामीलाई पनि त्यस्तै प्रकारको व्यवहार गर्छ। अरूलाई हामीले दोषी ठहरायौँ भने अरूले पनि हामीलाई दोषी नै ठहराउँछन्। अरूलाई हामीले क्षमा गऱ्यौँ भने अरूले पनि हामीलाई क्षमा नै गर्छ। अरूलाई हामीले नराम्रो व्यवहार गऱ्यौँ भने अरूहरूले हामीलाई नराम्रो व्यवहार नै गर्छ। यसै कारण त्यहाँ 31 पदमा लेखेको रहेछ, यो लुका 6:31, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरू इच्छा गर्दछौ, के भनेर इच्छा गर्दछौ, मानिसले मलाई प्यार गरून्, मानिसले मेरो इज्जत गरून्, मानिसले मलाई प्रेम गरून्, मानिसले मेरो राम्रो भलो चिताउन्, मानिसले मेरो विषयमा राम्रा कुराहरू गरून्। हामी त त्यही त चाहन्छौँ मानिसहरूबाट, उनीहरूले उसले मलाई राम्रो व्यवहार गरोस्, उसको म प्यार जित्न सकौँ, हामी त त्यस्तै चाहन्छौँ। भनेदेखि प्रभु भन्नुहुन्छ, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। प्रभुले त यहाँ भन्नु त भएन, तर एउटा शब्द मलाई त्यहाँ गाँस्न मनपर्छ, त्यसै गरी तिमीहरूले पनि तिनीहरूसँग पहिले त्यसै गर, पहिले तिमीहरूले गर्न पर्यो, अनि त्यहाँदेखि तिमीहरूले गरिसकेपछि उनीहरूले फिर्ता तिमीलाई गर्दै बेलामा पनि जसरी तिमीले गर्यौ त्यस्तै उनीहरूले पनि तिमीसँग गर्नेछन्। देख्नुहुन्छ, हामी क्रिस्चियनहरू भएर हामीले अरूहरूलाई प्यार गर्नुपर्ने, प्रेम गर्नुपर्ने, माया गर्नुपर्ने, वास्ता गर्नुपर्ने अरूहरूलाई। हामी के गर्छौँ भने फलानाले मलाई यस्तो नराम्रो भन्यो भने त्यहाँदेखि हामी दाएर खिच्न लाग्छौँ। क्रिस्चियनहरूले त्यसरी गर्दैनन्, गर्नु मिल्दैन हामीहरूले। हामीले अझ प्रभु त के भन्नुहुन्छ, त्यस्तो भन्ने मान्छे जो तिम्रो कुभलो चिताउँछन्, तिम्रा शत्रुहरू, उनीहरूलाई पनि प्रेम गर भन्नुहुन्छ प्रभुले त। प्रभुले त त्यसरी भन्नुहुन्छ, त्यहाँ गइकन 34 पदमा रहेछ, तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर। प्रभु त त्यसो भन्नुहुन्छ, अरूहरूले हामीलाई नराम्रो व्यवहार गरे त पनि त्यसले त मलाई यस्तो नराम्रो व्यवहार गर्यो, यसमा मैले पनि त्यसलाई त्यस्तै व्यवहार गर्नुपर्छ। हो, संसारका मानिसहरूको पारा त्यस्तो हो, हामी क्रिस्चियनहरूको पारा त्यस्तो हुनु भएन। हामीले त प्रभु भन्नुहुन्छ उसलाई प्रेम गर भन्नुहुन्छ, हामी त उसलाई प्रेम गर्न पर्ने। अनि यसको लागि परमेश्वरले के गर्नुभयो याद छ तपाईँलाई, हामीलाई येशु प्रभुको रगतको दाम तिरेर किन्नुभयो, आफ्नो बनाउनु भयो। अनि परमेश्वरले त येशु प्रभुको आत्मा हाम्रो हृदयमा पठाइदिनु भयो, अनि हामी जतिजनाले येशु मसीह प्रभुलाई आफ्ना मुक्तिदाता प्रभु बनिकन ग्रहण गरेका छौँ, हामी जतिजनाले पवित्र आत्माको भरपूरी पाएका छौँ, Galatians 5:22 अनुसार आत्माका फल प्रभु येशुका सद्गुणहरू आज यहाँ हामीभित्र छन्, किनकि ख्रिस्ट यीशु हामीभित्र हुनुहुन्छ। अनि आत्माका फलहरू प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम, आत्मा फलहरू आज हामीहरूबाट बाहिर निस्कन पर्ने, प्रभु येशु ख्रिस्टका सद्गुणहरू हामीहरूबाट बाहिर निस्कन पर्ने। किन? किनकि ख्रिस्ट यीशु यहाँ भित्र हुनुहुन्छ। किन? किनकि हामीले पवित्र आत्माको भरपूरी पाएका छौं। प्रियहरू हो, यहाँ फिर्ता पाउँछ भन्छ नि। हामीले जुन कुरो दिन्छौ त्यो कुरो चाहिँ हामीलाई फेरि दिइन्छ। नराम्रो कुरो दियौँ भनेदेखि नराम्रो कुरो नै। त्यो केटो जङ्गलमा थियो अरे, त्यो गोठालो केटो एक्लै हुँदाखेरि छटपट लाग्थ्यो अरे, के गर्ने भित्र भेडा बाख्रा चलाउने केटो, त्यहाँदेखि एक्लै हुँदाखेरि बस्थ्यो अरे, त्यहाँदेखि उता पर डाँडामा हेरेर चोर भन्थ्यो अरे, परबाट पनि चोर भन्थ्यो अरे, तँलाई मार्छु भन्दा परबाट पनि मार्छु भन्थ्यो अरे। प्रतिध्वनि भन्छ नि, एको भन्छ नि, यताबाट जे भन्यो उताबाट पनि त्यही भन्ने। ए हाम्रो पनि त्यही हो प्रियहरू, तपाईँले नराम्रो कुरो भन्नु भने उताबाट राम्रो कुरो आउँदैन, नराम्रो कुरो नै आउँछ। यसै कारण हामीले चाहिँ आत्माको फल फल्नुपर्छ भनेको कुरो, हामी त ख्रिस्टका मानिसहरू हौ, ख्रिस्टका मानिसहरू हौ। अनि हामीले चाहिँ अरूहरूलाई दिने कुरो, हामी यो चाहन्छौँ कि अरूले हामीलाई प्यार गरून्, प्रेम गरून्, हाम्रो वास्ता गरून्, हामीलाई एकदमै राम्रो व्यवहार गरून् भनेपछि हामीले त्यसरी गर्न पर्ने पहिलो कदम हामीले चाल्न पर्ने। यसको लागि परमेश्वरले तपाईँ र मलाई पवित्र आत्मा दिनुभएको, पवित्र आत्माको भरपूर ल्याउने पाएको कारण चाहिँ यो हो। यसकारण देऊ त तिमीहरूलाई दिइनेछ, अनि हामीले चाहिँ के दिने? पैसाको कुरो मात्रै होइन, हाम्रो व्यवहार, हाम्रो व्यवहार। अरूहरूसँग राम्रो व्यवहार गऱ्यौँ भनेदेखि अरूले हामीसँग राम्रो व्यवहार नै गर्छ, अरूहरूलाई नराम्रो व्यवहार गऱ्यौँ भने अरूहरूले हामीसँग नराम्रो व्यवहार नै गर्छ। हाम्रो आपसमा पनि, भाइ बहिनीहरूको बिचमा पनि एकाले अर्कालाई क्षमा गर्ने कुरो। मलाई त यहाँ त यस्तो डर लाग्छ, प्रभुको वचनले त के भन्छ भनेदेखि, यदि हामीले हाम्रा भाइ बहिनीहरूलाई क्षमा गरेनौँ भनेदेखि परमेश्वरले हामीलाई क्षमा गर्नुहुन्न भनेर यहाँ त त्यस्तो पनि लेखिएको छ। कस्तो डरलाग्दो खालको कुरो, परमेश्वरको वचनमा त त्यस्तो लेखिएको छ। मर्कुसको सुसमाचार 11 अध्यायमा हामी पढ्छौँ त्यो कुरो, मर्कुसको सुसमाचार 11 अध्याय 25 पदमा लेखिएको छ, जब तिमीहरू प्रार्थना गरेर खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीलाई तिमीहरूको अपराध क्षमा गर्नुहुनेछ। तर क्षमा गर्दैनौ भने त स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूको अपराध क्षमा गर्नुहुने छैन। होसियार गर्नुहोस् है प्रियहरू, परमेश्वरबाट चाहिँ क्षमा माग्ने अनि हाम्रा भाइ बहिनीहरू चाहिँ क्षमा नदिने, परमेश्वर भन्नुहुन्छ त्यस्तो हुँदैन। त्यो राजाले करोडौँ रुपियाँको ऋण क्षमा गरिदिएको एकजना मान्छेलाई, त्यो मान्छेले गइकन उसको साथीलाई हिजोमा अस्तिको 100 रुपियाँ फर्काउँछन् भने फर्क नभइदिएको म पुलिसको हवाला गरिदिन्छु, अनि त्यो मान्छेले भन्छ होइन हजुर मलाई समय दिनुहोस् तपाईँको 100 रुपियाँ म फर्काइदिन्छु, तर त्यसो गरेर पुलिसलाई दियो, अनि त्यहाँदेखि साथीहरूले गएर यो खबर राजालाई बताइदियो, अनि राजा भन्दछ मैले त्यसलाई करोडौँ रुपियाँ त क्षमा गरिदिएँ, त्यसले त्यसको भाइलाई 100 रुपियाँ पनि क्षमा गर्न सकेन, ल्याऊ त्यसलाई लगेर छोडिदेऊ त्यसलाई। हामी क्रिस्चियनहरूले पनि यो कुरो याद गर्नुपर्छ, हामी क्षमा दिन्छौँ भने हामीले क्षमा पाउँछौँ, हामी क्षमा दिँदैनौँ भनेदेखि हामी क्षमा पाउँदैनौँ, यो पनि हामीले याद गर्नुपर्छ। जे भए पनि आज सुनेको वचन, देऊ त तिमीलाई दिइनेछ, पैसा मात्रै दिने कुरो होइन, हाम्रो समय दिन पनि, हामीसित भएका कुराहरू दिन पनि, धेरै कुराहरू हामीसित छन् जो कुरो हामीले दिँदैनौँ, दिनुपर्ने हो, अनि हामीलाई पनि परमेश्वरले प्रशस्त दिनुहुन्छ। हामी प्रार्थना गरौँ अब है, सबैजना आफ्नो शिर झुकाउँ। परमेश्वर आज हामीसँग बोल्नु भएको छ।
दिने बाबुका दिने छोरा छोरीहरू हामीहरू दिने बाबुका दिने छोरा छोरीहरू दिनुपर्छ हामीहरूले रुपियाँ पैसा दिनुपर्छ आफूसित भएका असल कुराहरू दिनुपर्छ अरूहरूसँग बाँडचुड गर्नपर्छ किनकि हामी त्यस प्रकारले दिएको कुरो चाहिँ गरिबहरूलाई दुःखमा परेकाहरूलाई दिएको कुरो चाहिँ परमेश्वरलाई सापट दिएको जस्तो हुन्छ अरे अनि सापट दिएको भनेको चाहिँ फेरि जुन कुरो हामीले दिएका कुराहरू हामीलाई नै फेरि फिर्ता दिने कुरो हो यस कारण हामी परमेश्वरसँग प्रार्थना गरौँ परमेश्वर पिता अहिलेसम्म मैले यी कुराहरू गरेको छैन भनेदेखि आज तपाईँले मलाई सिकाउनुहोस् म दिने बाबुको दिने छोरा दिने छोरी भएर जिउन सकौँ अरूहरूसित म दिन अरूहरूलाई दिन सकौँ अरूसँग बाँडचुड गर्न सकौँ अरूहरूको आवश्यकतामा सहायता दिन सकौँ अरूहरूलाई म प्रेम दिन सकौँ प्यार दिन सकौँ माया दिन सकौँ वास्ता दिन सकौँ समय फुर्सद दिन सकौँ मलाई स्वार्थी भएर सबै कुरो आफ्नो लागि अँगालेर राख्नदेखि बचाउनुहोस् दिने बाबुका छोरा छोरी भएर म अरूहरूसँग बाँडचुड गर्न सकौँ आउनुहोस् हामीहरू मुख खोलेर प्रभुलाई भनौँ आफ्नो लागि प्रार्थना गर्नुहोस् म भनेर प्रार्थना गर्नुहोस् प्रभुलाई भन्नुहोस् क्षमा माग्छु प्रभु म मैले अहिलेसम्म यो गरेको छैन क्षमा गर्नुहोस् मलाई आज तपाईँले मलाई देखाउनु भयो अनुसार मलाई दिने बाबुको दिने छोरा दिने छोरी बनाउनुहोस् भनेर प्रार्थना गर्नुहोस् प्रभु आज बिहान तपाईँले हामीलाई बताउन चाहनु भएको कुरो हामीले जे जसकै पनि सुनेका छौँ तपाईँले आफ्नो आत्माद्वारा यी कुराहरू अझ राम्ररी बुझाउनुहोस् हामीहरूलाई अनि हामीले जुन कदम चाल्न पर्छ त्यसको लागि हामीलाई तयार गर्नुहोस् तपाईँले हामी बिन्ती चढाउँछौँ प्यारो पिता परमेश्वर हामी अरूहरूलाई असल कुराहरू दिन सकौँ अरूहरूले हामीलाई के गरिदेऊन् भन्ने हामी चाहन्छौँ भनेदेखि पहिले हामीले उनीहरूसँग त्यसो गर्नुपर्ने रहेछ यो कुरो हामीलाई बुझाउनुहोस् अनि प्रभु परमेश्वर पिता तपाईँको महिमाको लागि अरूहरूसँग हामी असल कुराहरू मार्न सकौँ अनि असल आशिषहरू हामीले प्राप्त गर्न सकौँ भन्ने बिन्ती चढाउँछौँ हाम्रो यो बिन्ती सुन्नुहोस् हामीलाई यहाँबाट कुशलको विदा दिनुहोस् आजको यो वचनले हाम्रो जीवनमा एउटा ठुलो परिवर्तन ल्याएको होस् भने हामी बिन्ती चढाउँछौँ येशु प्रभुको नाउँमा आमेन अनि प्रभु येशु ख्रिस्टको अनुग्रह परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहौँ आमेन सबैलाई जय मसीह